जिंदगी बेहतर बनाए जिंदगी, मुख्तसर सी जिंदगी है भाइयों, नेकियां कीजिए न गफलत कीजिए।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन والصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله। बुज़ुर्गों के मदनी चैनल के नाज़रीन, अल्हम्दुलिल्लाह एक बार फिर बुज़ुर्गों के मदनी चैनल का एक बड़ा ही प्यारा ख़ूबसूरत प्रोग्राम ज़िंदगी बेहतर बनाए लेकर आपकी खिदमत में हाज़िर हो चुके हैं। अल्हम्दुलिल्लाह हमारे इस प्रोग्राम में हर मरतबा हम एक बहुत ही ख़ूबसूरत टॉपिक के साथ आपकी खिदमत में हाज़िर होते हैं, और आज का टॉपिक भी बहुत प्यारा टॉपिक है, बहुत सीखने वाली गुफ्तगू होगी इंशाल्लाह। बुज़ुर्ग मुबल्लिगीन हमारे साथ होंगे और बहुत ही अहम मौजू पर बड़ी ही प्यारी गुफ्तगू आज होने जा रही है। अपने मदनी चैनल के नाज़रीन से गुजारिश करूँगा आज ज़रूर पूरा प्रोग्राम आखिर तक मुलाहिज़ा फरमाएँ, इंशाअल्लाहुल करीम बहुत सारी बातें हमें सीखने को मिलेंगी और इंशाअल्लाह हमें ज़ाती तौर पर इसका बहुत फ़ायदा होने वाला है। बुज़ुर्गों के मदनी चैनल के नाज़रीन, खुददारी एक ऐसी खूबी है जो फ़कीर को भी बादशाह जैसा बना देती है। ये ऐसा वस्फ है जो इंसान को दुनिया की सारी दौलत से बेनियाज करके आसमान की बुलंदियों पर ले जाता है। खुददारी वो शानदार आदत है जो हमारी शख्सियत का सबसे कीमती जेवर है। खुददारी ऐसी खूबी है जो हमें दुनिया के सामने झुकने नहीं देती। खुददारी हमारे बुजुर्गान दीन का खासा हुआ करती थी। हमारे बुजुर्गान दीन बादशाहों के तोहफे ठुकरा दिया करते थे, और जब खुददारी का जिक्र किया जाए तो असहाब सुफा का जिक्र ना हो ऐसा कैसे हो सकता है। असहाब सुफा फाकों के आलम में भी किसी से सवाल नहीं किया करते थे, और अजीम हिजरत करने वाले महाजिर सहाबा कराम अलैहिम रिदवान अजमाइन जो मदीना पाक खाली हाथ पहुंचे थे, मक्के से हिजरत की अल्लाह पाक के हुक्म पर, अपना माल असबाब जानवर घर बार सब कुछ छोड़कर अल्लाह के हुक्म पर मदीने मुनव्वरा नबी पाक अलैहिस्सलाम की खिदमत में हाजिर हुए खाली हाथ। उन्होंने अपने अंसार भाइयों, जब ना हुजूर अलैहिस्सलाम ने उनके दरमियान मवाखात फरमाई मुहाजरीन और अंसार साहबा में, तो इन मुहाजरीन साहबा ने अपने अंसार भाइयों की आधी दौलत लेने से इनकार कर दिया। इनमें कोई कमी नहीं थी, बिल्कुल भी नहीं थी, बल्कि ये लोग खुददारी के एक अजीम मर्तबे और मनसब पर फाइज थे। और आज के हमारे इस प्रोग्राम का मौजू ही खुददारी है। आज के प्रोग्राम में हम बुज़ुर्ग मुबल्लिगीन से सुनेंगे कि खुददारी क्या है, बुज़ुर्गान दीन की खुददारी कैसी हुआ करती थी, और हम कैसे इस खूबी को अपना सकते हैं। इंशाअल्लाहुल करीम बुज़ुर्ग मुबल्लिगीन तशरीफ़ फरमाए, इस सिलसिले में हमारी रहनुमाई फरमाएंगे और हमारी तरबियत भी फरमाएंगे। आइए पहले दुरूद पाक की फजीलत आपकी खिदमत में अर्ज़ करता हूँ, फिर इंशाअल्लाह अपने प्रोग्राम को बाकायदा आगे बढ़ाएंगे। रसूल अकरम सल्लल्लाहु अलैहि व आलिहि वसल्लम का इरशाद गिरामी है, आपने इरशाद फरमाया, अल्लाह पाक की खातिर आपस में मोहब्बत रखने वाले जब बाहम यानी आपस में मिलें और मुसाफहा करें यानी हाथ मिलाएं, और नबी पाक सल्लल्लाहु अलैहि वाली वसल्लम पर दुरूद भेजें, तो इनके जुदा होने से पहले दोनों के अगले पिछले गुनाह बख्श दिए जाते हैं। सल्लु अलल हबीब सल्लल्लाहु अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम। आइए चलते हैं सना खान की तरफ। ہمارے ساتھ بزرگ مبلغین تشریف فرما ہے اور میں انشاءاللہ ان کا تعارف بھی کراؤں گا. پہلے نعت شریف سنتے ہیں. ناصر عطاری بھائی ثنا خاں موجود ہیں. ناصر بھائی کیا کلام سنا رہے ہیں آج آپ؟
امیر اہل سنت کا کلام ہے, بلا لو پھر مجھے
شاہ بحر و برمد.
سبحان اللہ. جی جی.
صلی علی نبینا
مدینے جانے
मदीने में तुम्हें आए नजर जब रोज़ाए अनवर मदीने
मदीने में दमे रुख सत भी रोया
شاہ کوثر مدینے میری بن جا تربت شاہ کوثر مدینے
سبحان اللہ سبحان اللہ. مدینہ اس لیے عطار جانو دل سے ہے پیارا کہ رہتے ہیں میرے آقا میرے سرور مدینے میں. کیا بات ہے مدینے کی. اللہ کریم ہمیں اور تمام ناظرین کو حرمین طیبین کا مبارک سفر عطا فرمائے. آئیے بزرگوں کے مدنی چینل کے ناظرین اپنے پروگرام زندگی بہتر بنائے میں موضوع ہے ہمارا آج کا خودداری. مبلغین تشریف فرما ہے. بزرگ مبلغین کا آپ سے تعارف کرا دیتا ہوں پھر انشاءاللہ اپنے موضوع کو آگے بڑھائیں گے. میرے سیدھی جانب تشریف فرما ہے ہمارے رکن شورا حاجی محمد شاہد مدنی عطاری صاحب. شاہد بھائی کیسے ہیں؟
الحمدللہ
طبیعت اچھی ہے آپ کی. اور سبحان اللہ آج حج و عمرہ مجلس انٹرنیشنل کے نگران جناب عبدالاحد عطاری بھائی بھی تشریف فرمائے. عبدالاحد بھائی کیسے ہیں آپ؟
الحمدللہ
طبیعت اچھی ہے آپ کی ماشاء اللہ. حج کا آپریشن جاری ہے؟
الحمدللہ
سبحان اللہ سبحان اللہ. میری دل کے قریب تشریف فرمائے حیدرآباد سے آئے ہوئے ہمارے مبلغ ہیں جناب محمد شاہد عطاری بھائی. شاہد بھائی خیریت سے؟
الحمدللہ اللہ کے
حال. اور آپ نے کلام سنا ہمارے بزرگ مبلغ اور ثنا خان جناب محمد ناصر عطاری بھائی. ناصر بھائی مزے میں ماشاء اللہ
الحمدللہ.
آئیے چلتے ہیں شاہد مدنی عطاری بھائی کی طرف. موضوع ہے خودداری. شاہد بھائی خودداری ایک بڑا ہی خوبصورت وصف ہے. کہنے والے کہتے ہیں کہ یہ وہ بہترین وصف ہے جو ایک عام انسان کو بادشاہوں جیسا بنا دیتا ہے. تو کیا ہے یہ خودداری؟ کیا ہے جو انسان کو ایسا مطلب بہترین بنا دیتی ہے کہ بادشاہوں جیسا کہا گیا؟
بسم اللہ الرحمن الرحیم. خودداری کا لفظ جو ہے وہ فارسی کا ہے اور اس کا مطلب ہے احساس ذات، عزت نفس کا پاس رکھنا، اپنی عزت کا احترام کرنا، اپنی عزت کو نقصان نہ ہونے دینا. اور معاشرے میں وہ لوگ عزت دار سمجھے جاتے ہیں جن کی شخصیت باوقار اور خوددار ہوتی ہے. اور یہ وہ وصف ہے کہ جس سے کوئی شخصیت نکھر جاتی ہے. کسی سے نہ مانگنا، نہ طلب کرنا. البتہ یہ وصف جو ہے وہ کوشش سے پیدا ہو سکتا ہے. اور اگر یہ وصف، یہ خصوصیت ہمارے اندر آ گئی تو اس سے ہماری عزت کی بھی حفاظت ہوگی اور عزت خراب ہونے سے بچ جائے گی. اور پیارے آقا علیہ الصلوۃ والسلام نے کئی مقامات پر خودداری کا، استغنا کا درس عطا فرمایا ہے. چنانچہ پیارے آقا صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ بے شک اللہ کریم تمہارے لیے تین کاموں کو ناپسند فرماتا ہے: فضول گفتگو کرنا، اور لوگوں سے زیادہ سوالات کرنا، اور پھر فرمایا مال کو ضائع کرنا. صحابہ اکرام علیہ رضوان کی جب زندگیوں پر ہم نظر دوڑاتے ہیں تو بڑے خوددار ہوا کرتے تھے. کیوں؟ کہ وہ نبی پاک علیہ الصلوۃ والسلام کی صحبت میں رہتے تھے
سبحان اللہ
اور پیارے آقا علیہ الصلوۃ والسلام نے ان کی تربیت فرمائی تھی
اللہ اللہ
اس کے علاوہ بھی جو ہے وہ پیارے آقا علیہ السلام کے کئی فرمان ہیں فرمایا لا ينبغي للمؤمن ان يذل نفسه مومن کے لیے یہ جائز نہیں ہے کہ وہ اپنے نفس کو ذلت میں ڈالے یعنی ہر وہ کام ہر وہ بات جس سے ہماری عزت میں کمی واقع ہو اس سے بچنے کا پیارے آقا علیہ الصلوۃ والسلام حکم ارشاد فرما رہے ہیں
سبحان اللہ
اسی طرح پیارے آقا صلی اللہ علیہ وآلہ وسلم کا ایک اور بھی فرمان ہے خودداری کا فائدہ بیان کرتے ہوئے پیارے آقا صلی اللہ علیہ وسلم نے فرمایا عز المؤمنی استغناؤہ عن الناس مومن کی عزت اس میں ہے کہ وہ لوگوں سے مستغنی ہو جائے بے نیاز ہو جائے
اللہ اللہ اللہ
اور ایک اور حدیث پاک میں بھی خودداری کا فائدہ جو ہے وہ کچھ یوں ارشاد فرمایا فرمایا کہ دنیا سے بے رغبت ہو جاؤ اللہ تم سے محبت کرے گا
سبحان اللہ
دنیا کی محبت سے دنیا سے بے رغبت ہو جاؤ اللہ تم سے محبت کرے گا اور لوگوں کے مال سے بے نیاز ہو جاؤ لوگ تم سے محبت کرنے لگے
اللہ
تو خودداری جو ہے اگر ہمارے اندر آ جاتی ہے تو پھر لوگوں میں ہماری عزت میں اضافہ ہوگا لوگ ہم سے محبت کریں گے اور اگر ہم لوگوں سے بار بار سوال کرتے رہیں گے لوگوں پر ڈیپینڈ کریں گے ان کا احسان لیتے رہیں گے تو لوگوں کے مال پر نظر رکھیں گے تو پھر جو ہے وہ لوگ ہم سے محبت نہیں کریں گے بلکہ دور جو ہے وہ ہو جائیں گے ہماری عزت جو ہے وہ خراب ہو جائے گی اور ایک جو ہے وہ لوگوں میں ہمارا ایک ذہن بن جائے گا لوگوں کا یہ تو جب ملتا ہے بس سوال ہی کرتا رہتا ہے اور پیارے آقا علیہ الصلوۃ والسلام نے ایک دعا بھی ارشاد فرمائی ہے پیارے آقا صلی اللہ علیہ وسلم جو دعا فرمایا کرتے تھے حقیقت میں یہ ہمارے درس کے لیے تھا کہ ہمارا بھی ذہن بنے کہ اس طرح ہم نے بھی اللہ رب العالمین کی بارگاہ میں دعا کرنی ہے پیارے آقا صلی اللہ علیہ وسلم کی دعا کچھ یوں ہے اللہم اسألک الہدا والعفاف والغنا یعنی اللہ رب العالمین سے پیارے آقا صلی اللہ علیہ وسلم یہ دعا کر رہے ہیں ہماری تعلیم کے لیے اے اللہ تجھ سے ہدایت پرہیزگاری اور غنا کا سوال ہے یہاں پر علماء نے یہ لکھا کہ یہاں غنا سے کیا مراد ہے فرماتی ہیں کہ یہاں غنا سے مراد ہے کہ لوگوں اور ان کے پاس جو کچھ ہے بندہ اس سے بے نیاز ہو جائے
سبحان اللہ
کہ اللہ رب العالمین سے ہمیں دعا بھی کرنی چاہیے کہ یا اللہ عز و جل ہمیں ہدایت عطا فرما پرہیزگاری عطا فرما لوگوں اور ان کے پاس جو کچھ ہے اس سے ہمیں بے نیاز کر دیں تو اگر یہ ہمارا ذہن بن گیا تو خودداری پیدا ہو جائے گی اور میں یہ سوچ رہا تھا کہ یہ خودداری آئے گی کیسے
اللہ اللہ اللہ
اس کے لیے دو چیزیں میرے ذہن میں آئیں ایک تو یہ ہے کہ اللہ پر توکل کیا جائے جب ہم اللہ پر توکل کریں گے تو پھر رب کی رحمت سے یہ بے نیازی ہمارے اندر آتی چلی جائے گی اور دوسری بات کہ جو ہمارے اندر یہ خودداری پیدا کر سکتی ہے کہ اللہ رب العالمین نے ہمیں جو کچھ عطا کیا ہے اسی پر انحصار کریں اسی پر اکتفا کریں اگر ہم جو جتنا ہمارے پاس ہے کہتے ہیں نا کہ جو ہے پاؤں اپنی چادر کے مطابق جو ہے پھیلانے چاہیے تو اگر ہم اپنی جو ہے وہ اخراجات کو اتنا پھیلا دیں گے کہ جو ہمارے پاس جو ہے اس سے بڑھ جائیں گے تو پھر لوگوں سے سوال کرنا پڑے گا تو خود انحصاری جسے کہا جاتا ہے کہ ہم اپنے آپ پر ہی ڈیپینڈ کرنے والے ہو جائیں کسی کے مال پر نظر تب جو ہے وہ نہیں جائے گی تو توکل پیدا کرنا ہے اور خود انحصاری جو ہے وہ اپنے اندر پیدا کرنے کی کوشش کرنی ہے تو پھر رب کی رحمت سے یہ خودداری ہمارے اندر پیدا ہوتی چلی جائے گی
سبحان اللہ سبحان اللہ یعنی شاہد بھائی اللہ کریم نے جو عطا کیا ہے جتنا دیا ہے بس اس اگرچہ وہ ہمیں قلیل لگ رہا ہے ہم اس پہ راضی ہو جائیں اور لوگوں کے مال سے بالکل بے نیاز ہو جائیں نہ اس کی لالچ ہو دل میں نہ اس کی طلب ہو تو پھر یہ اب وصف خودداری کا پیدا ہونا شروع ہوگا وہ اس پہ راضی ہو جائیں جو رب کریم نے اپنے فضل و کرم سے عطا فرما دیا ہے بس اسی میں زندگی گزاریں یعنی اپنی چادر دیکھ کر پاؤں پھیلائیں اور واقعی بڑی پیاری آپ نے گفتگو فرمائی ہوتا یہ ہے کہ جب ہمارے گھر میں کوئی بڑا کام ہو جیسے بچوں کی شادی کر رہے ہیں بیٹی کی شادی کر رہے ہیں تو بہت سارے لوگ ایسے ہوتے ہیں کہ پھر اس سلسلے میں لوگوں سے کہتے ہیں میں ہماری مدد کریں ہم بڑے پریشان ہیں بچی کی شادی، حالانکہ شادی سادگی سے بھی ہو سکتی ہے
جی.
تو پھر وہی بات ہے کہ اگر یہ ذہن بن جائے، اللہ پہ توکل ہو، بھروسہ ہو، اسلام کی تعلیمات ہو اور خودداری کا وصف ہو کہ نہیں یار ہاتھ نہیں پھیلانا، مانگنا نہیں، جتنے وسائل اللہ پاک نے دیے اسی میں رہ کر اپنا کام کرنا ہے، تو سارے کام بخوبی انجام دیے جا سکتے ہیں
جی. بالکل آپ نے درست فرمایا ہے کہ ہمیں کوئی ضرورت ہوتی بھی ہے تو اگر جو ہے وہ ہم جو ہمارے پاس ہے وہ ناکافی ہو رہا ہے تو پھر کسی سے قرض لیا جا سکتا ہے. اب دیکھیں ایک ہے کہ بندہ سوال کریں کہ مجھے دے دو، اور ایک ہے کہ کسی سے قرض کا سوال کرے. تو اب یہ قرض کا سوال کرے گا تو عزت جو ہے وہ محفوظ رہے گی، اور اگر جو ہے ہم کسی سے جو ہے ویسے ہی جو ہے وہ ڈیمانڈ کر رہے ہیں، سوال کر رہے ہیں، تو اس سے جو ہے وہ عزت پر حرف آئے گا. اچھا قرض ہے اور قرض دینے کی نیت بھی ہے تو رب تعالیٰ جو ہے وہ مدد فرماتا ہے.
بے شک
کہ اللہ پاک نے وعدہ فرمایا ہے مومنین کے ساتھ کہ جو قرض واپس کرنے کی نیت سے قرض لے گا تو اللہ اس کی مدد فرمائے گا.
سبحان
اللہ. اور اگر جو ہے وہ بندہ اس لیے قرض لے رہا ہے کہ میں نے واپس کہاں کرنا ہے، جب نیت درست نہیں ہے پھر اللہ کی مدد کیسے آئے گی؟
سبحان اللہ. سبحان
اللہ. یہ جو ہے وہ آپ نے بالکل درست کہا کہ جتنا ہے اسی پر اکتفا کیا جائے، اور اگر ضرورت ہے تو پھر جو ہے وہ قرض لے سکتا ہے اور اس نیت سے لے کے میں نے واپس کرنا ہے.
سبحان اللہ. بزرگوں کے بندی چینل کے ناظرین، رکن شورا جناب حاجی محمد شاہد مدنی عطاری بھائی نے بڑی ہی پیاری تربیت فرمائی اور بڑے اچھے انداز میں خودداری کا معنی اور مفہوم بیان کیا. لوگوں کے مال سے بے نیاز ہو جانا اور جو اللہ کریم نے فضل و کرم سے عطا فرما دیا بس اس پہ راضی رہنا، یہ خودداری ہے. اور جو جن لوگوں کو عادت ہوتی ہے کہ بار بار سوالات کر رہے ہوتے ہیں، کوئی بھی چیز چاہیے ہو، کوئی پریشانی ہو، کوئی تکلیف آ جائے، فوراً میری مدد کر دو، میں بڑا پریشان حال ہوں، تو یہ مطلب ایک اچھا طریقہ نہیں ہے. ہماری شریعت نے، اسلام نے اس بات کو پسند نہیں فرمایا. اللہ عزوجل اور اس کے پیارے محبوب صلی اللہ علیہ وآلہ وسلم نے اس بات کو پسند نہیں فرمایا، یہ اچھی خصلت نہیں ہے. اگر ہم اسلام کی ہسٹری میں دیکھتے ہیں، اسلام کی تاریخ میں دیکھتے ہیں نا، تو جیسے انٹرو میں نے شروع میں عرض کیا تھا کہ جب ذکر ہو خودداری کا تو کچھ لوگ ایسے ہوتے ہیں جو بہت یاد آتے ہیں. انہی میں سے ایک وہ لوگ تھے صحابہ کرام علیہم رضوان اجمعین کے جماعت، جنہوں نے مکہ مکرمہ سے ہجرت کی تھی اللہ کریم کے حکم پر اور مدینہ شریف چلے گئے تھے. اور جب مدینہ گئے تھے تو کیسے حالات تھے اور کیا معاملات تھے، کس انداز میں سفر ہوئے اور مدینہ کیسے پہنچے، اور ان کی اس فاقہ مستی کے عالم میں بھی خودداری کا عالم کیا تھا، عبدالاحد بھائی سے پوچھتے ہیں. جی عبدالاحد بھائی.
الحمدللہ رب العالمین، اللہ پاک کے پیارے نبی صلی اللہ علیہ وسلم کی ذات مبارکہ پر اپنی زندگیوں کی اپنی زندگی قیمتی سے قیمتی چیز نشاور کرنے والے وہ عالی شان گروہ جو صحابہ کرام علیم و رضوان، جب اللہ پاک کے حکم پر بے سر و سامانی کے عالم میں دین کی خاطر، کوئی ذاتی غرض نہیں تھی، دین کی خاطر، دین اسلام کی خاطر مکے سے جب مدینہ مبارکہ کی سرزمین کی طرف ہجرت کی، اللہ اکبر، اور اس مبارک جگہ کو اپنا ٹھکانہ بنا لیا، اور پیارے آقا صلی اللہ علیہ وسلم نے دوسرے ایک صحابی جو مکے سے آئے تھے جنہیں ہم مہاجر کہتے ہیں مکی، اور جو مدینے میں تھے وہ انصار کہلائے. تو مہاجر اور انصار کو، ایک مہاجر ایک مدنی مسلمان ایک مکی مسلمان کو آپس میں ایک دوسرے کا بھائی قرار دیا،
اللہ سبحان اللہ، سبحان اللہ،
اور یوں سب کو ایک دوسرے کے ساتھ جوڑ دیا. پیارے آقا صلی اللہ علیہ وسلم نے تاریخ انسانیت میں یہ وہ مثال قائم کی ہے، اس سے بڑھ کر کوئی مثال نہیں ملتی. جب مدینہ منورہ کے رہائشی صحابہ کرام علیہم رضوان نے ان بے سر و سامان حالت میں آئے ہوئے مسلمانوں کو ہجرت کر کے جو آئے تھے، ان کے ساتھ وہ انداز اختیار کیا کہ اپنے مال میں سے آدھا مال ان کو دے دیا، یعنی ایسی ان کی خیر خواہی کی، آج کے دور میں ایسی کوئی مثال نہیں ملتی. سگے بھائی اور سگے بھائی کے ساتھ جب تعلق کا معاملہ آتا ہے تو آدمی اپنی اپنی کرنے کی کوشش کرتا ہے، لیکن صحابہ کرام کی شان دیکھیں کہ اپنے مال کا آدھا ان کو پیش کر دیا. اور اس کی ایک مثال ملتی ہے بہت پیاری حدیث پاک میں ہے، پیارے آقا صلی اللہ علیہ وسلم نے حضرت عبد الرحمن بن عوف جو کہ ایک مالدار صحابی مکہ شریف میں، وہ ہجرت کر کے آئے اور پھر مدینہ شریف کے مالدار صحابی, ان کا نام ہے سعد بن ربیعہ رضی اللہ تعالیٰ عنہ. ان دونوں کے درمیان جو ہے نا رشتہ مواخات یعنی بھائی چارگی کا رشتہ قائم فرمایا. تو حضرت سعد بن ربیعہ نے حضرت عبد الرحمن بن عوف رضی اللہ تعالیٰ عنہ سے جو عرض کیا اور پھر حضرت عبد الرحمن بن عوف رضی اللہ عنہ نے جو جواب دیا, یہ ہمارے لیے اس قدر مشعلے رہا ہے کہ اگر ہم اپنی زندگی کو بہتر انداز میں, خوبصورت انداز میں گزارنا چاہتے ہیں, خوددار مسلمان بننا چاہتے ہیں, اس کے لیے بڑی شاندار مثال ہے. تو آپ نے عرض کیا عبد الرحمن بن عوف رضی اللہ تعالیٰ عنہ سے کہ میں انصار میں سب سے زیادہ مالدار ہوں, میں آپ کو اپنا آدھا مال وہ پیش کرتا ہوں. اس پر حضرت عبد الرحمن بن عوف رضی اللہ تعالیٰ عنہ فرمانے لگے اللہ اکبر, اس کی مجھے ضرورت نہیں.
اللہ اللہ,
یعنی کوئی آپ کو اپنی پوری پراپرٹی کا ہاف دے دے
اللہ,
اور آپ کہتے ہیں سامنے سے مجھے اس کی ضرورت نہیں ہے. صحابہ کرام کا وصف تھا ماشاء اللہ. ایسا کوئی بازار بتائیے, پھر کہتے ہیں ایسا کوئی بازار بتائیے کہ جس میں تجارت ہو.
اللہ اللہ,
حضرت سعد بن ربیعہ رضی اللہ تعالیٰ عنہ نے بتایا ایک بازار ہے, آپ رضی اللہ تعالیٰ عنہ وہاں تشریف لے گئے اور وہاں پر آپ نے کچھ جسے کہتے ہیں تجارتی معاملات کیے ہوں گے. تو اس پر آپ کو کیا ملا؟ پنیر اور گھی, یہ منافع ہوا اور وہ لے کر آئے. اور پھر آپ مسلسل صبح جاتے, اور یہ بخاری شریف کی حدیث پاک کا مضمون میں نے آپ کے سامنے بیان کیا. غور کیجئے کہ کس قدر خوددار صحابہ کرام ہیں,
کیا بات
کہ
کیا بات.
اپنے آپ کو دوسرے کے اوپر ڈیپینڈ کرنے کے بجائے تجارت کو فروغ دیا, اپنے ہاتھ سے کام کرنے کو فروغ دیا, خود بازار گئے اور بازار جا کر اپنے کام کو کرنے کی طرف اپنے آپ کو لے کر آئے. آج کا معاشرہ ہمیں نظر آ رہا ہے, ہر شخص یہ کوشش کرتا ہے, بلکہ یہ اس کی خواہش ہوتی ہے کہ یار میں جو ہے نا وہ اپنے مال کو کس طریقے سے بڑھاؤں اور دوسرے کا مال کس طریقے سے ہتھیا لوں. اس کے نظارے عام ہیں, یعنی دوسرے کے مال پر نگاہ ہوتی ہے, اپنے مال کو جو ہے وہ بڑھانے کی کوشش میں لگے رہتے ہیں. اور رسول اللہ صلی اللہ علیہ وسلم کے پیارے صحابہ کی زندگیاں یہ ہمارے لیے مشعلے راہ ہیں. ان کے اوصاف اس قدر عالی ہوا کرتے تھے کہ ان کی مبارک زندگیوں میں ہم نے جہاں خوف خدا کو دیکھا, جہاں عشق مصطفیٰ صلی اللہ علیہ وسلم کو دیکھا, جہاں حسن اخلاق کو دیکھا, جہاں خوش اخلاقی دیکھی, سچائی دیکھی, امانت داری دیکھی, دیگر صفات عالی نظر آتی ہیں, وہیں ان کے اندر ایک اعلیٰ صفت جو ہے وہ خودداری الحمدللہ عز و جل یہ بھی پائی جاتی ہے. اللہ پاک نے ان اعلیٰ کردار والوں کو کتنی پیاری سوچ عطا فرمائی کہ یہ حضرات اپنا مال راہ خدا میں خرچ کیا کرتے. یعنی جو صحابہ ہجرت کر کے مدینہ شریف حاضر ہوئے ان کی تعداد تھی جو اپنے مکہ شریف میں مالدار تھے, لیکن سب کچھ چھوڑ چھاڑ کر راہ خدا میں, اللہ کی راہ میں ہجرت کر کے مدینہ شریف پہنچے اور اپنی ذات کے لیے انہوں نے کبھی سوال نہ کیا,
اللہ
پسند نہیں کیا کہ اپنی ذات کے لیے سوال کرے. ان حضرات کے پاکیزہ صفات نے بہت سارے لوگوں کو دین اسلام کی طرف راغب بھی کیا. یعنی ان کا یہ جو انداز تھا, جو پریکٹیکلی انہوں نے اپنی زندگیاں دکھائیں, اس سے دین اسلام پھیلتا پھولتا رہا.
سبحان
الحمدللہ الحمدللہ, اور آج ہم الحمدللہ اس سے فیضیاب ہیں. لہٰذا ہمیں بھی چاہیے کہ دین کی خاطر ان صحابہ کرام علیہم رضوان کے نقش قدم کو پر چلیں اور ان کے اوصاف کو اپنانے کی کوشش کریں. جس طرح انہوں نے اپنی زندگیاں, اپنا مال دین اسلام کی خدمت کے لیے, دین کی خاطر کے لیے, دین کی خاطر قربان کیا, ہم بھی اپنا مال, اپنی جان, اپنے وقت کو دین کے لیے صرف کریں, دین کے کاموں میں اپنے آپ کو لگائیں. جب انشاءاللہ دین کے لیے صرف کریں گے, دین کے کاموں میں لگائیں گے, تو انشاءاللہ انشاءاللہ یہ خودداری والا وصف جو ہے نا یہ ہمارے اندر آتا چلا جائے گا. اور ایک بات یاد رکھیں عبد الکریم بھائی, کہ امیر اہل سنت جو ہے نا ان کو ہم نے دیکھا ہے خودداری کا انداز دیکھا.
آئے آئے آئے,
یعنی آپ اگر کسی سے کوئی بات کہہ دیں تو وہ اپنی خوش نصیبی سمجھتا ہے کہ آپ کے کال پر عمل کر کے فوراً وہ چیز آپ کو پیش کر دیں. لیکن آپ کا انداز اس قدر خودداری والا ہے کہ کبھی کسی سے سوال نہیں کرتے دیکھا, سوال کرتے نہیں دیکھا.
سبحان اللہ,
اور لوگ خود پیش کرتے ہیں تو اس میں بھی یوں سمجھے کہ کبھی کوئی چیز کسی نے پیش کی نا تو اس میں بھی اپنی جیب سے کوئی چیز ملا کر اسے مزید بڑھا کر پیش کر دیا کرتے
سبحان اللہ،
کیسا عالی شان وصف ہے۔ تو یوں پریکٹیکلی اس دور میں اگر کوئی کہنا کہ یار ایسا کیسا ممکن ہے، تو ہمارے سامنے بڑی عالی شان مثال ہے، وہ امیر سنت کی مثال ہے کہ جو ہمیں اس دور میں بھی، وہ ہم بعض لوگوں کو ترغیب دلاتے ہیں نا عبدالکریم، تو کہتے ہیں یار وہ تو صحابہ کا دور تھا، وہ تو رسول اللہ صلی اللہ علیہ وسلم کا دور تھا۔ جناب رسول اللہ صلی اللہ علیہ وسلم کی پیروی کرنے والے، صحابہ کرام علیم و رضوان کی پیروی کرنے والے آج اس دور میں بھی موجود ہیں، آپ اگر ان کی صحبت اختیار کریں گے تو انشاءاللہ میرے اور آپ کے اندر بھی خودداری آ جائے گی۔
سبحان اللہ،
پاک ہمیں خوددار بنا دے، آمین۔
سبحان اللہ، سبحان اللہ۔ بزرگوں کے مدنی چینل کے ناظرین، آپ نے ذکر خیر سنا مہاجر صحابہ کرام علیہم رضوان اجمعین کا، اور قربان جائیے مدینے والے اصحاب انصاری صحابہ کا، وہ اپنا مال پیش کر رہے ہیں، تحفے دے رہے ہیں کہ آدھی آدھی جائیداد میں نے آپ کو دی، اور قربان جائیے کئی صحابہ ایسے تھے جنہوں نے یہ تحفہ لینے سے انکار کیا، نہیں ہمیں نہیں، بازار کا راستہ بتا دیں۔ اور نبی پاک صلی اللہ علیہ وآلہ وسلم کی تعلیم بھی یہی ہے کہ انسان خود محنت کرے، دوسروں کے مال پر نظر نہ رکھے، ان سے بے نیاز ہو جائے، خود اپنے ہاتھ سے محنت کرے، اور ہاتھ سے محنت کر کے کمانے کر کھانے والے کی تو بڑی حدیث کریمہ میں تعریف بھی آئی ہے۔ شاہد بھائی کو شاید وہ واقعہ یاد ہو، ایک صحابی آئے اور وہ تنگ دست تھے، تو حضور علیہ السلام سے سوال کیا، آپ نے فرمایا گھر میں کیا ہے، کچھ کھانے کا سامان اگر لے کر آ جاؤ۔
ایک پیالہ تھا،
ایک پیالہ تھا
اور ایک کمبل تھا۔
اللہ،
تو یہ دونوں چیزیں، ایک پیالہ اور کمبل لے کر پیارے آقا علیہ الصلاۃ والسلام کی خدمت میں حاضر ہوئے، تو پیارے آقا علیہ الصلاۃ والسلام نے جو ہے وہ پیالہ کہا کہ کون اس کو لیتا ہے، تو بہرحال جو رقم آئی تو پھر آپ نے جو ہے وہ اسے کہا کہ کلہاڑی لے کر آؤ، تو یہ کلہاڑی لے کر آئے، پیارے آقا علیہ الصلاۃ والسلام نے اس کلہاڑی کے اندر اپنے ہاتھ سے دستہ
وہ ڈالا، سبحان اللہ،
اور پھر فرمایا کہ جاؤ اور جنگل میں جنگل کی لکڑیاں کاٹ، وہ گئے لکڑیاں کاٹ، اور پھر جو ہے وہ ان کے پاس ایک نہیں کئی درہم تھے،
الحمدللہ۔
تو پھر جو ہے پیارے آقا علیہ الصلاۃ والسلام نے اس کی تعریف جو ہے وہ فرمائی، تو یہ دیکھ کیسا ہے کہ سوال کیا اور فرمایا تمہارے پاس کیا ہے،
اللہ۔
اور تو یہ حدیث پاک جو ہے وہ ہمیں درس دیتی ہے کہ ہمیں اپنے ہاتھ سے جو ہے وہ کمانا چاہیے، اپنے اندر خودداری پیدا کرنی
چاہیے۔ اللہ اکبر، سبحان اللہ۔
بات کہی نا تمہارے پاس کیا ہے،
کیا ہے
یہ، آج ہم اپنے آپ سے سوال کریں،
اللہ،
ہر شخص اپنے آپ سے سوال کرے کہ میں جب جس چیز کی جستجو کر رہا ہوں اس سے پہلے یہ سوچوں میرے پاس کیا ہے، میں اس کا کیا استعمال کر سکتا ہوں۔ تو یہ ایک لفظ ہی بڑا، اس میں پوری دنیا آباد ہے کہ اگر بندہ صرف یہ سوچ لے نا کہ تمہارے پاس کیا ہے، میرے آقا نے فرمایا تو میں سوچوں میرے پاس کیا نہیں ہے، کیا نعمت ہے جو میرے پاس نہیں ہے، لیکن اس کے باوجود بھی میرا انداز دوسروں کی طرف ہے، تو یہ غور کرنے کی بات ہے۔
اور عبدالاحد بھائی کتنے پیارے انداز سے ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم نے اپنے غلام کی تربیت فرمائی اور اس کو بزنس مین بنا دیا۔
سبحان اللہ،
سوال کرنے آیا ہے ایک شخص اور آپ نے اس کو بزنس مین بنا دیا، اور پھر ہفتے بعد آیا تو وہ خوشحال تھا،
الحمدللہ،
اچھے پیسے تھے اس کے پاس، اچھے درہم جمع کر کے لایا، لکڑیں خریدی اور بیچی۔ تو واقعی میرے مدنی چینل کے ناظرین، دیکھا آپ نے کہ خودداری کتنا پیارا وصف ہے اور اس میں برکت اللہ پاک نے رکھی ہے۔ اور جب خودداری کی بات ہو اور اصحاب صفہ کا ذکر نہ ہو تو پھر بات کا مزہ مکمل نہیں ہوتا۔ اور اصحاب صفہ تو وہ ہیں کہ جو فقراء مدینہ کہلاتے تھے، اور نبی کریم علیہ السلام کی صحبت میں رہتے تھے، اور ایک چبوترا تھا صفہ نام کا، جس پر آج بھی الحمدللہ مدینہ طیبہ جانے والے اس چبوترے کی زیارت کرتے ہیں الحمدللہ۔ وہ 70 نفوس جو اس صفہ پر رہا کرتے تھے، وہ فاقہ مست لوگ جو حضور علیہ السلام کی زیارت کیا کرتے تھے، دین سیکھا کرتے تھے، بڑے خوددار تھے، ان کی خودداری کا کیا عالم تھا، آئیے شاہد بھائی سے سنتے ہیں۔ جی شاہد بھائی۔
کریم رضا بھائی، خودداری جو ہے یہ اللہ پاک کی ایک بہت بڑی نعمت ہے، اور خوددار شخص جو ہے اس کی عزت ہی ہوا کرتی ہے، اور لوگوں کی زبانوں پر ایسے شخص کے تعریفی کلمات جو ہے وہ جاری ہوتے ہیں،
سبحان اللہ، بے شک۔
اور اگر عزت افزائی اللہ تبارک تعالیٰ کی طرف سے ہو تو اس کے کیا کہنے،
اللہ ہو
اس کی عزت افزائی کے، اللہ تبارک و تعالیٰ قرآن پاک کے اندر فرمائے،
سبحان
اللہ۔ اور اصحاب صفہ وہ صحابہ اکرام علیہم رضوان ہیں جو مسجد نبوی شریف علی صاحب الصلاۃ والسلام میں رہائش پذیر تھے، لیکن تا तरह तरह की परेशानियों को उनका सामना था, भूख प्यास, लिबास की कमी और खाने की कमी, खुराक की कमी का इनको बहुत सामना था। लेकिन इन्हीं अस्हाबे सुफ़ा में से एक चमकते दमकते सितारे हज़रत अबू हुरैरा रज़ी अल्लाह ताला अन्हु,
सुभान अल्लाह,
तो आप फरमाते हैं कि 70 सुफ़ा वाले सहाबा को देखा मैंने कि उनमें से किसी के पास चादर न थी,
अल्लाह,
या सिर्फ तेबन था,
अल्लाह,
या कंबल था जिसे वो अपने गले में डालते और गले में डालकर जो है वो चारों तरफ से ही अपने लपेट लेते, यानी अपने सतर को छुपाते। और चादर भी इतनी बड़ी थी कि या तो पिंडली तक आती या टखनों तक होती। तो ऐसे आलम के अंदर भी मगर उन्होंने इल्मे दीन सीखना ना छोड़ा, इल्मे दीन के लिए अपने आप को वक्फ कर दिया। और हुजूर अनवर मदीने के ताजवर सल्लल्लाहु ताला अलैहि वालैहि वसल्लम से सारे दीनी उलूम जो है उन्होंने सीखे,
सुभान अल्लाह।
और इन्हीं हजरात की खुददारी का तज़किरा अल्लाह तबारक व ताला कुरान करीम में यूं इरशाद फरमाता है,
सुभान अल्लाह, सुभान,
इतना प्यारा ये वस्फ है कि इस वस्फ को अपनाने वाले की अल्लाह पाक तारीफ फरमा रहा है।
अल्लाहु अकबर।
अल्लाह पाक फरमाता है, तर्जुमा कंजुल इरफान, उन फकीरों के लिए जो अल्लाह के रास्ते में रोके गए थे, वो जमीन में चल फिर नहीं सकते, और फिर आगे फरमाया नावाकिफ जो है, यानी उनको जो पहचान नहीं पाते नावाकिफ, इन्हें सवाल करने से बचने की वजह से उन्हें मालदार समझ,
अल्लाह अकबर,
तो वो ऐसे फकरा थे, ऐसे खुददार थे कि किसी से सवाल नहीं करते थे। अब सवाल ना करने की वजह से लोग पहचानते नहीं थे, लोग समझते थे ये मालदार होंगे, तुम इन्हें इनकी अलामत से पहचान लोगे। अब अलामत भी अल्लाह पाक ने इरशाद फरमा दी कि उनकी अलामत क्या है, तुम उनकी अलामत से उनको पहचान लोगे, वो लोगों से लिपट कर सवाल नहीं करते। अब लिपटने से मुराद क्या है कि किसी के पीछे पड़ जाना और किसी के पीछे पीछे चले जाना, किसी के घर के चक्कर लगाना, यानी इस तरह नहीं। और इसकी तफसीर में मुफ्ती अहमद यार खान नईमी रहमतुल्लाह अलैह फरमाते हैं कि मखलूक से अपनी तंगदस्ती और फ़क्र व फाका छुपाना ये बहुत अच्छा अमल है।
अल्लाह अल्लाह,
देखो रब अज़्ज़ा व जल ने अस्हाबे सुफ़ा के लिए इसकी तारीफ़ बयान की,
अल्लाह,
तो ये तारीफ़ अल्लाह तबारक व ताला बयान फरमा रहा है कि अस्हाबे सुफ़ा की मुबारक ज़िंदगियों से हमें भी सबक लेना चाहिए कि तरह तरह के मसाइल के बावजूद ये हजरात दीन इस्लाम सीखने में मशगूल रहा करते थे और अपने आप को दीन की खिदमत के लिए वक्फ कर दिया था इन्होंने। रात दिन अल्लाह तबारक व ताला की राह में ये पढ़े रहते थे और मजीद खुददारी का कैसा पुख्ता जहन था कि अपनी परेशानी भी किसी के सामने जाहिर नहीं करते थे।
अल्लाह अल्लाह अल्लाह,
क्या हम इनसे सीख सकते हैं? क्या हमारे अंदर भी, हम अपने ऊपर गौर करें कि हमारे अंदर क्या है? आज जिस तरह भी गुफ्तगू में चल रही थी कि आज लोग जो है थोड़ी छोटी चीज़ों के लिए लोगों के पास जाते हैं, मांगते हैं, और फिर एक देखने में ये आता है कि जो एक मर्तबा या चंद मर्तबा किसी से मांगता है ना, तो फिर उसकी आदत बन जाती है। और इसी तरह ये माहौल हमें अपने घरों में भी देखने को मिलता है कि पड़ोस में से नमक लेकर आ जाना, पड़ोस में से जो है माचिस लेकर आ जाना, पड़ोस में से फलां सवाल कर लेना, आज पैसे ख़त्म हो गए उससे ये कर लेना, यूँ सवालात करते चले जाते हैं, जबकि प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम ने सवाल के हवाले से भी इरशाद फरमाया है। तो हमें ये चीज़ देखना चाहिए कि हम जो है दुनियावी माल के पीछे ना पड़े और अपनी ज़िंदगी सिर्फ दुनिया बनाने के चक्कर में ना रहें, बल्कि ये देखें कि हमने दीन के लिए क्या किया, हम दीन के लिए अपना कितना वक्त सर्फ करते हैं। अब वक्त दीन को हम दे रहे हैं या नहीं दे रहे, या सिर्फ दुनिया कमाने के चक्कर में हम लगे हुए? हालांकि अल्लाह वाले तो तंगी के बावजूद भी दीन की खिदमत के लिए रात दिन लगे रहते हैं। तंगी होती है, परेशानी होती है, फिर भी रात दिन जो है लगे रहते हैं। तो हमें भी अल्लाह तबारक व ताला के दीन की खातिर अपना वक्त देना चाहिए। جیسا کہ امیر اہل سنت شیخ طریقت دامت برکاتہم العالیہ نے ہمیں جو نیک اعمال کا رسالہ عطا فرمایا ہے، 72 نیک اعمال کا رسالہ، اور اس کے اندر 72 نیک اعمال میں سے ایک عمل ہے، نیک عمل ہے نمبر 20 والا، کہ کیا آج آپ نے دعوت اسلامی کے مدنی کاموں کے لیے نگران کے دیے ہوئے شیڈول کے مطابق 2 گھنٹے گزارے؟
اللہ اللہ،
امیر اہل سنت کس انداز کے اندر ہمیں جو ہے اس طرف لے کر آ رہے ہیں کہ ہم بھی دین کے خاطر کچھ نہ کچھ قربانی دیتے رہیں اور جو ہے اللہ کی راہ میں اپنا وقت دیں. پریشانی ہو، آزمائش ہو، یہ تو سب پر آتی ہے نا، اکثر پر آتی ہے، لیکن اس کے باوجود بھی ہم جو ہے دین کے خاطر اپنا وقت دیں اور پھر خودداری ایسی ہو کہ کسی کے آگے ہاتھ نہ پھیلائیں.
اللہ اکبر،
کہ
سبحان اللہ،
اوپر والا ہاتھ نیچے والے ہاتھ سے بہتر ہے.
سبحان اللہ، سبحان اللہ، سبحان
اللہ، پاک ہمیں خوددار بنائے.
آمین.
اور اللہ پاک جو ہے ہمیں خودداری نصیب فرمائے.
آمین. سبحان اللہ. بزرگوں کے مدنی چینل کے ناظرین، آپ نے سنا کہ اصحاب صفہ کا اللہ کریم نے قرآن مجید فرقان حمید میں بھی ذکر تعریفی الفاظ کے ساتھ فرمایا، تعریفی کلمات سے فرمایا. سبحان اللہ، یہ فقراء مدینہ، یہ اللہ والے لوگ، یہ دنیا کو چھوڑ کر بس نبی کریم علیہ السلام کی صحبت میں تھے، آپ سے دین سیکھا کرتے تھے اور اپنی زندگیاں انہوں نے دین کے لیے وقف کر رکھی تھیں. ایک بڑا ہی پیارا واقعہ مجھے یاد آ رہا ہے، حضور علیہ السلام کا معجزہ بھی ہے اس میں. ابو ہریرہ رضی اللہ تعالی عنہ، یہ بڑے معزز صحابی ہیں اور اصحاب صفہ میں تھے. سب سے زیادہ حدیث ابو ہریرہ رضی اللہ تعالی،
ایک اور صحابی ہیں حضرت عبداللہ بن عمر بن عاص، ان کے بارے میں آتا ہے کہ ان کی زیادہ احادیث ہیں. بہرحال یہ علماء میں اس پر گفتگو ہے کہ زیادہ احادیث کس سے روایت ہیں، تو یعنی ایک تعداد ہے احادیث مبارکہ کی جو حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے مروی ہے.
سبحان اللہ، سبحان اللہ. ابو ہریرہ رضی اللہ تعالیٰ عنہ، کیونکہ یہ فاقہ مست لوگ تھے اور اصحاب صفہ میں شامل تھے، ایک کھانے کا سامان آ جاتا بارگاہ رسالت مآب صلی اللہ علیہ وسلم میں تو انہیں پیش کر دیا جاتا، یہ نوش فرماتے. ایک مرتبہ کتب احادیث میں یہ واقعہ موجود ہے، ایک مرتبہ ابو ہریرہ رضی اللہ تعالیٰ عنہ فرماتے، مجھے بڑی شدت کی بھوک لگ رہی تھی اور بھوک ایسی تھی کہ بس ناقابل برداشت کیفیت تھی. آپ فرماتے ہیں کہ میرے دل میں خیال آیا کہ میں ایسا کرتا ہوں کہ مسجد سے باہر چوراہے پہ جا کے کھڑا ہو جاتا ہوں، بزرگ صحابہ گزریں گے تو ان سے ملاقات ہوگی، تو میں ان سے کوئی سوال پوچھ لوں گا، دین سیکھوں گا، تو ہو سکتا ہے وہ مجھے کھانے کی آفر کر دیں اور بھوک بہت لگی ہے. اچھا، اب سوال کرنا نہیں ہے، آپ چلے گئے چوک پہ کھڑے ہو گئے ہیں. راوی کہتے ہیں کہ ابو بکر صدیق رضی اللہ تعالیٰ نہ آئے، ملاقات ہوئی، کیسے ہیں آپ، خیریت سے؟ کچھ پوچھا انہوں نے، بتا دیا، وہ چلے گئے. ان کی جو کیفیت تھی اس پر کوئی کلام نہ ہوا. پھر فاروق اعظم رضی اللہ تعالیٰ نہ آئے، آ کے دیکھا، ملاقات ہوئی، بات ہوئی، سوال پوچھا، جواب دے دیا، وہ بھی چلے گئے. بھوک بدستور پریشان کر رہی ہے. ابو ہریرہ رضی اللہ تعالی عنہ فرماتے ہیں کہ پھر نبی رحمت صلی اللہ علیہ وسلم تشریف لائے، حضور علیہ السلام کا گزر ہوا، آپ نے ابو ہریرہ کو دیکھا، ابو ہریرہ فرماتے ہیں کہ نبی کریم علیہ السلام مجھے دیکھ کر مسکرائے اور جو میرے دل میں تھا آپ جان گئے. سبحان اللہ. پھر فرماتے ہیں مجھے ساتھ لیا کہ آؤ ہریرہ آؤ، مجھے اپنے ساتھ لیا، اپنے کاشانے پر لے کر چلے گئے، میں بھی پیچھے پیچھے چلتا رہا، بھوک بہت لگی ہوئی تھی. اتنے میں نبی کریم علیہ السلام کے پاس ایک دودھ کا پیالہ آتا ہے، دودھ کا پیالہ دیکھ کے میری جان میں جان آئی کہ اب دودھ آ گیا، حضور علیہ السلام تو عطا فرمانے والے ہیں، اب یہ فرمائیں گے ہریرہ پی لو، میں دودھ پیوں گا، میں سیر ہو جاؤں گا. قربان جائیے، حضور رحمت للعالمین ہیں، فرمایا اے ہریرہ جاؤ اصحاب صفہ کو بلا کے لے آؤ. اللہ اکبر. ابو ہریرہ کہتے ہیں کہ ایک دودھ کا پیالہ ہے اور نبی کریم علیہ السلام نے فرمایا اصحاب صفہ کو بلا کے لے آؤ. حکم تھا، میں اصحاب صفہ کے پاس آیا، سارے حاضر دربار ہو گئے، اب وہ ایک پیالہ ہے، حضور علیہ السلام نے فرمایا ابو ہریرہ اصحاب صفہ کو دودھ پلاؤ. اللہ اکبر، ساقی کا کام، بھوک بہت لگی ہے، پیالہ ہاتھ میں، کہتے ہیں کہ حضور کا حکم ہے اصحاب صفہ کو दूध पिलाओ, मैंने एक साहबी को दिया, उन्होंने दूध लिया, पेट भर कर पिया, फिर प्याला मुझे दिया, मैंने दूसरे साहबी को दिया, उन्होंने भी पेट भर के पिया। कहते हैं यहाँ तक के तमाम सहाबा को मैंने दूध पिला दिया, प्याले में से दूध कम ना हुआ। सुभान अल्लाह।
क्यों जनाबे हुरेरा, क्यों जनाबे हुरेरा, आवो के साजा मिशी, क्यों जनाबे हुरेरा, क्यों जनाबे हुरेरा, आवो के साजा मिशी, जिससे सत्तर साहबों का दूध से मुंह भर गया, जिससे सत्तर साहबों का दूध से मुंह भर गया। अल्लाह 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 अल्लाह।
सुभान अल्लाह। हज़रत सैयदना अबू हुरैरा रज़ियल्लाहु ताला अन्हु फरमाते हैं जब सबको पिला दिया तो हुज़ूर अलैहिस्सलाम ने फरमाया हुरैरा अब तुम पियो। आप फरमाते हैं भूख तो बहुत लगी थी, मैंने प्याला लगाया और शेर होकर पिया। जब प्याला हटाया अर्ज किया या रसूलल्लाह मैंने पिया, फरमाया और पियो, फिर पिया, फिर कहा या रसूलल्लाह बस, फरमाया और पियो, फिर पिया, कहा या रसूलल्लाह अब नहीं पी सकता। इतना पिलाया कि पी पी के रज गए। तो हुजूर अलैहिस्सलाम अबू हुरैरा फरमाते हैं कि प्याले में से कुछ भी कम ना हुआ। फिर वो प्याला नबी करीम अलैहिस्सलाम की बारगाह में पेश हुआ तो आपने फिर नोश फरमाया। ज़रा गौर फरमाया कि सहाबाए किराम अलैहिम रिदवान अजमईन पर ऐसी आजमाइशें आ जाती थी कि भूख परेशान कर देती, लेकिन गैरत ईमानी का तकाजा ये था कि जबान से भूलना नहीं है कि मुझे भूख लग रही है मुझे कुछ खिला दो। क्या मतलब इनकी तरबियत थी। और क्यों ना होती, नबी करीम अलैहिस्सलाम की सोहबत याफ्ता थे, आपकी सोहबत में रहते थे, आपकी खिदमत में हाजिर रहते थे, दीन सीखते थे, कितने आला इनके औसाफ़ और किरदार थे। इसीलिए तो अल्लाह पाक ने कुरान मजीद फुरकान हमीद में इनकी तारीफ बयान फरमाई। सुभान अल्लाह। अल्लाह पाक हमें इनके नक्शे कदम पर चलने की सआदत अता फरमाए। जी रुकने शूरा शाहिद मदनी भाई, ये तो सहाबाए किराम अलैहिम रिदवान अजमाइन का तस्किरा था, बाद के आने वाले मुसलमानों का अमल मुबारक कैसा हुआ करता था?
जी एक वाक्य अर्ज करता हूँ, इससे पहले सवाल करने के ताल्लुक से एक हदीस पाक बयान करता हूँ कि प्यारे आका अलैहिस्सलाम ने एक मरतबा सहाबाए किराम से इरशाद फरमाया कि तुम में से मुझे कोई एक बात की जमानत दे तो मैं उसे जन्नत की जमानत दे। जमानत यानी गारंटी,
गारंटी।
तो हज़रत सुबान रज़ी अल्लाह तआला फरमाती हैं कि मैंने अर्ज़ किया या रसूल सल्लल्लाहु अलैहि वसल्लम मैं ज़मानत देता हूँ, आप हुक्म इरशाद फरमाएं। तो प्यारे आका अलैहिस्सलाम ने इरशाद फरमाया कि किसी से सवाल ना करना, लोगों से सवाल ना करना। फिर हज़रत सुबान रज़ी अल्लाह तआला के बारे में सुनने इब्ने माजा में हदीस पाक में है कि आप किसी से सवाल नहीं करते थे, हत्ता कि कभी घोड़े के ऊपर सवार होते और आपका चाबुक जो है वो गिर जाता तो आप किसी से सवाल ना करते कि ये चाबुक दे दो, घोड़े से नीचे उतरते और खुद चाबुक उठाते। तो ये एक अंदाज था सहाबा इकराम का, और इन्हीं सहाबा इकराम से फैज लेते हुए उलामा का भी यही अंदाज था, बाद के जो है वो बुजुर्गों का यही अंदाज हुआ करता था। एक बहुत बड़े बुजुर्ग हैं हजरत अहमद बिन मोहम्मद बराज रहमतुल्लाह अलैह, ये जिक्र करते हैं कि एक मरतबा मैं सफर पर था, अशूरा का दिन था, मैंने अशूरा का दिन गुजारा और मैं एक सराय में गया, मुसाफिर खाने के अंदर गया, शाम का वक्त था, रात जो है वो शुरू होने लगी थी। मैंने क्या देखा कि एक शख्स है जो जौ की रोटी नमक के साथ खा रहा है।
क्या बात।
और फिर मुझे लोगों ने बताया कि ये बहुत बड़े आलिम हैं और बहुत बड़े जाहिद हैं।
अल्लाह अल्लाह अल्लाह।
तो उन दिनों में मेरे पास 1000 दीनार मौजूद थे और मैंने इसीलिए जमा किए हुए थे कि मैं जो है ज़रूरतमंदों को दूंगा, तकसीम करूंगा। और मेरे जहन में आया कि ये आलिम भी हैं और फिर जाहिद भी हैं और सिर्फ जौ की रोटी और नमक के साथ जो है जौ की रोटी खा रहे हैं, तो इनसे ज़्यादा हकदार कौन होगा। ये सोचने के बाद जब अगला दिन आया और मैं इनकी खिदमत में गया और मैंने अर्ज़ किया कि जनाबी अली आपको मैंने देखा है कि आप जौ की रोटी और नमक के साथ जो है वो जौ की रोटी खा रहे थे, तो मुझे लगता है कि आपने रोज़ा रखा हुआ था और रोज़ा इफ्तारी जो है वो आप इससे कर रहे थे। تو میرا خیال ہے کہ یہ ہدیہ میرے پاس ہے 1000 دینار ہیں، اور آپ مجھے لگتا ہے کہ میں آپ کی خدمت میں پیش کروں، میں چاہتا ہوں کہ آپ مجھ سے یہ نذرانہ لے لیں۔ تو انہوں نے جب یہ بات سنی تو یعنی ان کی آفر کے برعکس وہ غصے میں آ گئے، جلال میں آ کے ارشاد فرمایا اپنے دینار واپس لے لو، بے شک یہ تو اس کی جزا ہے جس نے اپنا راز لوگوں پر ظاہر کر دیا ہو، جاؤ ہمیں تمہارا یہ مال نہیں چاہیے۔ میں نے بہت اصرار کیا، حضور لے لیں، قبول فرما لیں، لیکن انہوں نے میرے بھرپور جو ہے وہ اصرار کے میرا یہ ہدیہ قبول نہیں کیا۔ تو اندازہ لگائیے کہ وہ لوگ ضرورت مند ہوتے تھے، لیکن اس کے باوجود لوگ ان کو پیش کر رہے ہیں اور وہ انہیں منع کر رہے ہیں۔ اللہ پاک جو ہے وہ ہمیں بھی جو ہے یہ سعادت عطا فرمائے، اور خود داری کا جو وصف ہے وہ ہمارے اندر بھی آ جائے۔ اور ابھی جو ہے وہ قاری شاہد صاحب نے ذکر کیا نیک اعمال کا، تو ایک نیک عمل جو ہے وہ میں آپ کی خدمت میں پیش کرتا ہوں، اس کا نمبر ہے 37۔ اس میں امیر اہل سنت نے جو ہے وہ فرمایا، روزانہ جو ہے وہ ہم سب نے اس نیک عمل کو سامنے رکھ کر جو ہے اس پر غور کرنا ہے کہ آج آپ نے دوسروں سے مانگ کر کوئی چیز، مثلا چپل، چادر، موبائل فون، چارجر، گاڑی وغیرہ وغیرہ استعمال تو نہیں کی،
اللہ اللہ،
اور دوسروں سے سوال کی عادت ہو تو نکال دیجئے، ضرورت کی چیز نشانی لگا کر اپنے پاس حفاظت سے رکھیے۔
اللہ،
تو یہ ہم بظاہر تو یہ چھوٹی سی بات ہے کہ چارجر دے دو بھائی، اچھا وہ جب بے تکلفی ہوتی ہے دوستوں میں موٹر سائیکل دے دو، اور پھر جب موٹر سائیکل لے بھی لیتے ہیں تو پھر اس میں پٹرول جو ہے وہ بھی ڈالنا بھول ہی جاتے ہیں، یہ اپنی ضرورت پوری کر کے تو اس کو جو ہے وہ خالی موٹر سائیکل ہی تھما دیتے، اور پھر اگر خراب بھی ہو جائے تو کہتے ہیں وہ میں نے خراب تھوڑی کی ہے۔ تو یوں چیزیں جو ہے وہ ہم لے ہی رہے ہوتے ہیں دوسروں سے، تو اب امیر اہل سنت تو چادر چارجر بھی لینے سے جو ہے وہ منع فرما رہے ہیں کہ یہ اس کا بھی سوال نہیں کرنا،
پین بھی مانگنے سے منع فرما رہے ہیں، پین بھی نہ مانگے، کیا بات ہے۔ اچھا شاہد بھائی، آپ کی میں نے بھی بات سنی، آپ نے واقعہ بیان کیا بزرگوں کا، اس میں ایک جملہ آپ نے فرمایا کہ 1000 دینار انہوں نے جمع کر کے رکھے ہوئے تھے کہ میں فقراء کی مدد کروں گا، تو یہ کتنی پیاری خوبصورتی ہے اسلام کی، اگر ہم اسلام کے قوانین کو دیکھتے ہیں، اصولوں کو دیکھتے ہیں، احکامات کو دیکھتے ہیں، ہمیں زکوٰۃ کا حکم ہے، اپنے زکوٰۃ ہر سال نکالنی ہے، ٹھیک ہے، قربانی کا حکم ہے، اس کے 3 حصے کرنے ہیں، ایک حصہ فقراء میں تقسیم کرنا ہے، اچھا پھر ہم رمضان میں عید سے پہلے فطرانہ نکالتے ہیں، صدقہ فطر دیتے ہیں، تو اس کا بھی حکم یہ ہے کہ غرباء میں تقسیم کریں۔ اسلام کی تعلیم یہ ہے اور اس پر اجر و ثواب بیان کیا گیا ہے کہ آپ فقراء کی مدد کریں، جو میرے کسی امتی کی پریشانی دور کرے تو اس کو محشر میں عرش کا سایہ ملے گا، یہ فضائل ہیں، اور بھی بے شمار احادیث ہیں۔ ایک طرف ترغیب ہے کہ فقراء کی مدد کرو، ان کو کھلاؤ پلاؤ، کھلانے کے فائدے، پلانے کے فائدے، کپڑے پلانے کے اجر و ثواب، ایک طرف فقراء کی مدد کرنے، ہیلپ کرنے کی فضیلتیں ہیں، اور دوسری طرف کہا جائے سوال نہیں کرنا ہے، یعنی اسلام یہ چاہتا ہے کہ مسلمان کی عزت و وقار اتنی بلند ہو کہ یہ ہاتھ پھیلا کے ڈیمیج نہ ہو، کوئی اس کو اس نظر سے نہ دیکھے، یار یہ تو مانگتے ہی رہتا ہے، اس کی عزت، یعنی اسلام کتنا پیارا ہمارا دین ہے، کیا فرماتے ہیں آپ؟
اسلام کی تعلیمات کی خوبصورتی ہے کہ جو امراء ہیں ان کو حکم دیا جا رہا ہے کہ فقراء کی مدد،
اللہ،
اور فقراء کو حکم دیا جا رہا ہے کہ امراء سے سوال نہ کرو،
سوال نہیں،
تو دونوں طرف سے جو ہے وہ کیسی، دونوں کو جو ہے وہ تعلیمات دی جا رہی ہیں، اور واقعی جو ہے وہ اگر ہمارے امراء فقراء کو دینے والے بن جائیں تو یہ دروازہ بھی، سوال کرنے والا دروازہ بھی کسی حد تک بند ہو جائے، تو اس لیے جو ہے وہ ضرور مدد کرنی چاہیے۔ یہ رشتہ دار ہیں، جیسے قریبی ہیں، ہمسائے ہیں، اور ہمیں معلوم ہے کہ ان کی مالی پوزیشن مضبوط نہیں ہے، تو ان کا ہمیں تعاون کرنا چاہیے۔ اور امیر علیہ سنت نے مدنی مذاکرے میں کیسی خوبصورت انداز سے ترغیب ارشاد فرمائی کہ غریبوں کو آپ جو ہے وہ قربانی کا جانور دے دیں، مزید فرمایا کہ قربانی جو کا جانور جو ذبح کرنے کے اخراجات ہیں وہ بھی دے دو،
اللہ،
اور پھر مزید ارشاد فرمایا کہ وہ جو اس کی لگام وغیرہ ہوتی ہے، خوبصورتی جو ہوتی ہے، خوبصورتی والی چیزیں ہوتی ہیں، وہ بھی دے دو، یعنی جانور کو۔ اچھا پھر ایک اور بات ارشاد فرمائی کہ جانور دینے کے بجائے ان کو رقم دے دیں، ताकि वो अपने बच्चों के साथ जो है वहां जाके मार्केट में जाके खरीदें, तो बच्चों को इससे खुशी होती है। और साथ ही एक चीज प्लस की के सादात को इसमें फोकियत दें, सैयद ज़ादे जो हैं उनको बिलखुसूस जो है वो दें। तो ये कैसी अमीर अहले सुन्नत की हिकमत भरी बातें हैं कि अगर उमरा जो हैं वो गरीबों को इस तरह नवाजें तो दुआएं कितनी मिलेंगी और वो कितने खुश हो जाएंगे, पूरा घर खुशियों से जो है वो महक जाएगा।
अल्लाह अल्लाह सुभान अल्लाह। वाकई यादगार सल्फ शख्सियत हैं अमीर अहले सुन्नत जो हमारे दरमियान मौजूद हैं। अल्लाह पाक हमें इनकी कदर करने की तौफीक अता फरमाए। जी अब्दुल अहद भाई, बड़ा अच्छी गुफ्तगू जारी है, बहुत सीखने को मिल रहा है। अब ये बताइए कि खुददारी सवाल ना करना, तो हमें तो उमूमन अपने जो घर के मामले हम देखते हैं, हम घर के बड़े हैं, घर में जाते हैं, तो हमें तो ऑर्डर होता है हर काम कहकर करवाने का, पानी ला के दो, ये काम कर दो, तो यूं काम कर दो। अभी अमीर अहले सुन्नत का मदनी फूल भी पढ़ के सुनाया कि ना चार्जर लेना है ना कलम लेना है, एहतियात करनी है ताकि ये वस्फ खुददारी का पैदा हो। तो घर के मामलात के बारे में मतलब हमारा क्या तरीक़ेकार होना चाहिए?
यारे आका सल्लल्लाहु ताला अलैहि वसल्लम की सीरत, आपकी सुन्नत, आपका अंदाज़ ये हमारे लिए मशाले रहा है। यानी हम इस बात को जहन में रखें कि जिनके हाथ में कुल कायनात की कुंजी दी गई, उनका अंदाज कैसा है, वो अपने घर वालों के साथ कैसे हैं, वो किस तरह से अपनी ज़िंदगी गुजार रहे हैं। आज का माहौल इल्मे दिन की दूरी के सबब से ये होता है कि खुददारी की नेमत जो है ना, ये इससे दूर होती चली जा रही है, लोग महरूम नज़र आते हैं इससे। घर में हर काम का हुक्म देने का, जैसे आपने फरमाया, एक अंदाज सा हो गया है कि अगर किसी काम को करने में ताखिर हो जाए तो बंदे को गुस्सा आना शुरू हो जाता है, यार ये काम अभी तक क्यों नहीं हुआ, थोड़ा सा आगे बढ़कर इस काम को खुद कर लेते, इस कहने से बेहतर नहीं था कि ये काम अभी तक क्यों नहीं हुआ, तो आगे बढ़ते, इस काम को खुद अपने हाथ से कर लेते। फिर इसी तरीके से अपने भाई को, अपनी बहन को, अपने बच्चों की अम्मी को ये हुक्म देना कि मुझे ये ला कर दे दो, मुझे वो उठा कर दे दो, वो फला चीज़ ढूँढ कर ला दो, कहाँ रखी है, अरे रखी आपने, ढूँढ कर ही हिलाएं, किसी का अजीब सी बात नहीं है, यानी काम आपका है और काम दूसरे लोगों को सौंपा जा रहा है। तो कोशिश ये करनी है कि प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम की हालात ज़िंदगी पर आप रिसर्च करें, बल्कि रिसर्च क्या करें, अब तो हमारा रिसर्च सेंटर हमें करके दे चुका है कि आका अली सल्लल्लाहु अलैहि वसल्लम ने कैसे ज़िंदगी गुजारी, उसको सिर्फ पढ़ ही लें, उसका मुताला कर लें। चुनाचे प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम की ज़ौजा मोहतरमा और हमारी अम्मी जान उम्मुल मोमिनीन हज़रत आयशा सिद्दीका तैयबा ताहिरा रदी अल्लाह ताला अन्हा से एक सवाल हुआ कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम घर में काम करते थे?
अल्लाह अकबर,
अल्लाह अकबर। आपने इसका जवाब इरशाद फरमाया, हाँ आप सल्लल्लाहु अलैहि वसल्लम अपनी नालीन पाक, जिसको आजकल हम अपने अल्फाज में अपने शूज़ वगैरह चप्पल वगैरह कहते हैं, नालीन पाक खुद गांठ लिया करते और कपड़ों में पेवंद लगा लिया करते और हर और वो सारे काम करते जो एक मर्द को करने चाहिए। अल्लाह अकबर, अल्लाह अकबर, जो मर्द अपने घर में करते हैं। हजरत अबू सईद खुदरी रदी अल्लाह तआला की रिवायत है, फरमाया कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम अपने घर काम, घरेलू काम काज खुद अपने दस्ते मुबारक से कर लिया करते थे और अपने खादिमों के साथ बैठ कर, ये बड़ी मतलब ऐसी बात है कि जो माशरे में आजकल तो बहुत मुश्किल से नजर आएगी, अपने खादिमों के साथ बैठकर खाना तनामुल फरमाते और घर के कामों में अपने खादिमों के साथ, खादिम रखते क्यों हैं, हमारे यहाँ तो नौकर रखते क्यों हैं, कामकाज के लिए रखते हैं, लेकिन प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम का अंदाज देखें कि अपने खादिमों के साथ घर के कामकाज में मदद फरमाया।
अल्लाह अकबर,
क्या आलीशान, क्या आलीशान किरदार है। प्रैक्टिकली हमें बहुत कुछ करके प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, अब हमें अपने अंदर खुददारी पैदा करनी चाहिए और सोचना चाहिए कि मुझे भी तो नींद आती है ना, मुझे भी तो आराम की ज़रूरत है, नहीं है, और मैं भी तो खुराक खाता हूँ, नहीं खाता, तो जिनको मैं अपने साथ रखता हूँ, पाता हूँ, अहले खाना हैं और फिर या फिर हमारे खुद्दाम हैं, उन्हें भी तो बीमारी हो सकती है ना, वो भी तो किसी मुश्किल में आ सकते हैं ना, तो अगर मेरा दिल चाहता है कि मैं आराम करूं, तो वो भी तो इंसान है, उनका भी तो दिल चाहता होगा, उनका भी तो हक है कि वो आराम करें, इसी तरीके से घर के काम काज में हाथ बटाएं, और अगर घर अमन का गहवारा बनाना चाहते हैं तो आपका ये घर के अंदर इन्वॉल्व होना कुछ ना कुछ। अब ऐसा नहीं कि आपको खाना पकाना आता नहीं और आप जाके किचन में खड़े हो जाएं, ऐसा भी नहीं करना, वो काम करना है जो मर्दों के करने वाले हैं और उन कामों में हाथ बटाना है, और आप देखेंगे कि आपका ये वस्फ अगर कारगर हो गया, अगर आपने वाकई में अल्लाह की रज़ा के लिए अपने घर में ये अंदाज इख्तियार किया तो घर में एक दीनी माहौल बन जाएगा, एक अच्छा माहौल बन जाएगा, पुरअमन माहौल बन जाएगा, मोहब्बत भरा माहौल बन जाएगा। और जब बच्चे जो है ना अपने वालिदैन को काम करता देखते हैं ना, तो आप यकीन करें ये उनकी तरबियत अमल ही,
बेशक
अगर देखेंगे कि बाप हर चीज़ का हुक्म ही चलाता रहता है, बेटा ये ले आना, बेटी वो ले आना, अरे सुनो तो ये लेकर आना, अगर यही सुनते रहेंगे वो सारी ज़िंदगी इसी तरह बड़े होंगे, तो बड़े होकर उनका अंदाज भी यही होना है। लेकिन जब वो देखेंगे कि अब्बू मुझे नहीं कहते कि बेटा पानी पिलाओ, बल्कि अब्बू खुद खड़े होते हैं जाकर पानी का गिलास लेते हैं, तो आप आगे बढ़कर खुद कहेंगे ना कि अब्बू मैं पिला देता हूँ, बैठे हुए ला देता हूँ। तो ये तरबियत है, घर में अमन का गहवारा चाहते हैं। आजकल घरों में झगड़े बहुत हैं, बहुत मगजमारियाँ होती हैं, तरह तरह की इन्फॉर्मेशन आती रहती हैं, तो उसका हल देखना है तो प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम की सीरत मुबारक ये हमारे सामने मौजूद है। इस अंदाज से अपने घर में रहते थे, क्या आली शान अंदाज था, उस अंदाज को इख्तियार करें, देखें हमारा घर भी अमन का गहवारा बन जाएगा।
सुभान अल्लाह, सुभान अल्लाह।
और जो हमारे शाहिद भाई ने एक रिवायत बयान की और उसमें जो उनका आपने भी तरकीब दिलाई कि कुछ माल खर्च करना चाहिए, तो उसमें जो सबसे प्यारी बात मुझे लगी ना कि उन्होंने 1000 दीनार जमा करके अलग से रखे थे।
अल्लाह अल्लाह,
ये बड़ी आइडियल बात है,
फंड ही अलग बनाया है
ये एक अलहदा से जो है ना, वो जिसे वेलफेयर फंड कहते हैं, तो ये वेलफेयर फंड हर बंदा अपने लिए बनाकर रखे ना, यानी जरूरत तो है ना, और हकीकत में है वही माल कि जो राह खुदा में खर्च कर दिया गया।
सुभान
अल्लाह, मेरा माल तो वो है या तो मैंने पहन कर उसके वो सीधा कर दिया, खा कर ख़त्म कर दिया, हजम कर लिया, और तीसरा क्या है, या आगे बढ़ा दिया,
आगे बढ़ा।
तो ये जो अलग करके रखना है ना, अगर किसी की आमदनी मिसाल के तौर पर 25,000 है, तो वो अगर माहाना अपनी आमदनी में से 1,000 निकाल के अलग करना शुरू कर दे तो साल भर में उसके 12,000 तो जमा हो जाएंगे ना। अब ये 12,000 कौन सा फंड है, ना ज़कात है, ना खैरात है, कुछ भी नहीं, ये वो वेलफेयर फंड है जो आदमी अपनी आखिरत के लिए कभी मस्जिद में ज़रूरत पड़ी तो वहाँ दे दिया, कभी किसी अजीज रिश्तेदार को जरूरत पड़ी तो वहाँ दे दिया। तो ये 1000 दीनार वाली बात है ना, मुझे बड़ी अच्छी
लगी,
यानी यूँ समझे कि ये एक एक्स्ट्रा फंड अपने लिए जमा करके रख, क्या तालीम फरमाई है।
सुभान अल्लाह, सुभान अल्लाह। बुजुर्गों के मंदी चैनल के नादरीन, वाकई हम अगर चाहें तो अपने घर का माहौल बड़ा ही प्यारा बना सकते हैं और हमारा घर भी अमन का गहवारा बन सकता है, अपनी आने वाली नस्लों की तरबियत कर सकते हैं अगर हम अपनी आदात को तब्दील कर लें। बड़ी ही प्यारी चीज़ है खुददारी, इसको अपनाना चाहिए, इंशाल्लाह इसकी बड़ी बरकतें मिलेंगी। अच्छा, एक कारी शाही साहब, एक जिहत और है जहाँ मतलब हम इस खुददारी को अपनाएं तो हमें यकीनन बहुत फ़ायदा होगा और एक लोगों को भी एक अच्छा मैसेज जाएगा। ख़रीदारी करते वक्त जैसे कि कोई मस्जिद के इमाम साहब हैं, कोई कारी साहब हैं, कोई आलिम दीन हैं, कोई मुफ्ती हैं, कोई बड़ी शख्सियत हैं या दुनियावी एतबार से कोई बड़े अहदे और मनसब पर हैं और वो ख़रीदारी करने के लिए जाते हैं तो लोग उनको देख कर जो है ना वो उनके मकाम और मर्तबे की वजह से रेट कम कर देते हैं। ये चीज़ है तो 100 रुपये की, अब आप 70 रुपये दे दें, तो क्या इस तरह ले लेना चाहिए, क्या मतलब हमें करना चाहिए, रहनुमाई फरमाएं
इस हवाले से। आला हज़रत रहमतुल्लाह ताला अलैह का किरदार जो है हमारे सामने है कि एक मरतबा आला हज़रत रहमतुल्लाह ताला अलैह ने जहांगीर ख़ान साहब कादरी रज़वी दामत बरकातुहुम आलिया जो थे उनसे वो काम किया करते थे, तेल का फ़रूख़ किया करते थे, तो उनसे फरमाया कि मुझे एक पीपा जो है मिट्टी का तेल चाहिए, पीपा यानी कि एक पैमाना है, एक बर्तन है, तो वो मुझे मिट्टी का तेल चाहिए। तो चुनाचे वो एक पीपा जो है मिट्टी का तेल लेकर हाजिर हो गए, तो आला हज़रत रहमतुल्लाह ताला अलैह ने कहा कि भाई इसकी कीमत क्या है, कीमत बताइए। तो उन्होंने उस वक्त जो कीमत थी उसके मुताबिक बता दी कि इसकी ये कीमत है, और साथ में इस अंदाज में बताया कि इसकी कीमत तो ये है लेकिन हुजूर आप जो है आलिम दीन हैं, آپ جو ہے اتنی بڑی شخصیت ہیں تو آپ اتنے دے دیں, تو اعلیٰ حضرت رحمۃ اللہ تعالیٰ علیہ کا انداز دیکھیں کہ اعلیٰ حضرت رحمۃ اللہ تعالیٰ علیہ نے فرمایا کہ میں جو ہوں جتنا عام لوگوں کو تم دیتے ہو بکری کرتے ہو یعنی جو قیمت ہے میں اس کے مطابق دوں گا. کیوں؟ اس لیے کہ میں علم کو بیچتا نہیں ہوں.
اللہ اللہ,
علم کو بیچتا نہیں ہوں. تو اعلیٰ حضرت رحمۃ اللہ تعالیٰ علیہ کا کردار جو ہے اس انداز میں ہمیں سمجھ میں آیا, اور اعلیٰ حضرت نے پھر وہی دام دیے جو عام طور پر دام چل رہے تھے, کیونکہ عقیدت مند جو ہوتے ہیں وہ قیمت کم کر کے جو ہے وہ دیتے ہیں کہ بھئی آپ اتنے ہیں اس کے اور اتنے دے دیں, لیکن اعلیٰ حضرت رحمۃ اللہ تعالیٰ علیہ کا کردار یہ ہمارے سامنے ہے. تو ہمارا کوئی رشتہ دار ہو, دوست ہو, عقیدت مند ہو, شاگرد ہو, تو وہ اگر اس سے کوئی چیز ہمیں لینی ہو نا تو اس کی قیمت پوری ادا کریں. کیوں؟ اس لیے کہ کم قیمت کرنے سے ہم اس کے احسان تلے دب جائیں گے. اس نے ہم سے جو ہے مثال کے طور پر 1000 روپے کی چیز تھی, اس نے کہا کہ ہمیں 800 روپے کی دے دیں, اب وہ جو 200 روپے کم کی ہے اس 200 روپے کے لیے ہم اس کے احسان کے نیچے آ جائیں گے. تو خودداری یہ ہے کہ کسی کے احسان کے نیچے نہیں آنا, تو جو قیمت عام ہے اس کے مطابق دیں.
بڑی پیاری گفتگو ہوئی, بہت ساری باتیں سیکھنے کو ملیں. اللہ کریم ہمیں خودداری کا وصف اپنانے کی توفیق عطا فرمائے. آخری چند لمحات ہیں, کچھ منٹ باقی ہیں, ناصر بھائی کوئی کلام کے چند اشعار.
مجھ خطا کار انسان مدینے میں رہے, بن کے سر مہمان مدینے میں رہے, مجھ خطا کار سا یاد آتی ہے مجھے اہل مدینہ
بزرگوں کے مندی چینل کے ناظرین, الحمدللہ آج کے پروگرام زندگی بہتر بنائے میں خودداری کے موضوع پر ہم نے بڑی ہی پیاری گفتگو بزرگ مبلغین سے سنی ہے. ہمیں بھی چاہیے کہ بزرگان دین کی خودداری کے واقعات ہمیشہ اپنے پیش نظر رکھیں. کیا شان تھی ہمارے بزرگوں کی, وہ تو بادشاہوں کے दिए हुए दिरहम और दिनार भी ठुकरा दिया करते थे, वापस लौटा दिया करते थे, लेने से इनकार कर दिया करते थे। हमें भी ये जहन बनाना चाहिए, बल्कि ये यकीन रखना चाहिए कि जो रब ने हमारे नसीब में लिख दिया वो मिलकर रहेगा, और जो नसीब में नहीं है वो कभी भी हासिल नहीं होगा। इसलिए अपनी हाजत अल्लाह अज़्ज़ वजल और उसके प्यारे महबूब अलैहिस्सलाम के दरबार में पेश करें, अल्लाह से फरियादें करें, मांगें, और उसके प्यारे महबूब सल्लल्लाहु अलैहि वसल्लम के दरबार में इस्तिगासा करें, फरियादें करें, हुजूर से अर्ज़ करें, हुजूर के दरबार में बारगाह में अर्ज़ करें कि हुजूर अलैहिस्सलाम जिस पे नज़र करम फरमा दे ना उसके सारे काम सुवर जाते हैं। आला हज़रत रहमतुल्लाह अलैह ने क्या खूब कहा, किस्मत में लाख पेज हो सो बल हजार कज, ये सारी गुत्थी तेरी सीधी नजर की है। हुज़ूर अलैहिस्सलाम की नजर करम हो जाएगी तो यकीन माने सारी मुश्किलें परेशानियां टल जाएंगी, खत्म हो जाएंगी, और अल्लाह पाक अपने गायब के खजानों से माला माल फरमा देगा। साहबा कराम अलैहिम रिज़वान अजमईन नबी करीम अलैहिस्सलाम की मुबारक हयात में आपकी खिदमत में हाजिर होते और अपनी परेशानियां अर्ज करते, हुजूर से सवाल करते और हुजूर अता फरमाते। हुजूर अलैहिस्सलाम से मांगें, अल्लाह से मांगें, उसके महबूब से मांगें, कभी मांगकर शर्मिंदगी नहीं होगी। जब अल्लाह की दरबार में मांगेंगे अल्लाह खुश होता है, हुजूर अलैहिस्सलाम की दरबार में फरियाद करेंगे इंशाल्लाह नजरे रहमत होगी और मुश्किलें परेशानियाँ टल जाएंगी। और अगर मखलूक के सामने हाथ फैलाएंगे और उनसे मांगेंगे, यकीन मांगे माने अगर मखलूक किसी से मांगा उसने दे भी दिया तो ज़िंदगी भर का एहसान रहेगा, और अगर नहीं दिया, मांगा था नहीं मिला, तो ज़िंदगी भर शर्मिंदगी फिर भी रहेगी। अल्लाह पाक हमें खुददारी अता फरमाए, मखलूक के माल से बेनियाज कर दे, जो मखलूक में नेमतें अल्लाह ने बाँटी हैं उनसे हमें बेनियाज कर दे, और हमें अल्लाह अज़्ज़ वजल और अपने और अपने प्यारे महबूब अलैहिस्सलाम का हाजतमंद हमेशा रखे, मोहताज रखे। यही प्यारी प्यारी बातें दावत इस्लामी के माहौल में सिखाई जाती हैं, मदनी चैनल पर बयान की जाती हैं, और आप सबसे मैं गुजारिश करूंगा आप दावत इस्लामी के मदनी माहौल से वाबस्ता हो जाएं। हर जुमेरात को दावत इस्लामी का हफ्तावार इज्तिमा अल्हम्दुलिल्लाह फैजान मदीना में होता है। आप दुनिया के जिस शहर में भी रहते हैं मालूमात कीजिए, मालूमात हासिल कीजिए कि आपका इज्तिमा आपके शहर में किस मकाम पर होता है। हफ्तावार इज्तिमा में शिरकत को अपनी आदत बना लीजिए, इंशाअल्लाह ऐसी प्यारी प्यारी बातें सीखने को मिलेंगी। इसके अलावा शेख तरीकत अमीर अहले सुन्नत अल्हम्दुलिल्लाह हर हफ्ते को मदनी मुज़ाकरा फरमाते हैं। अल्लाह करीम हमें दीन सीखने की तौफीक अता फरमाए। आमीन आमीन बिजाहिन नबीजिल अमीन सल्लल्लाहु अलैहि वसल्लम सल्लू अलल हबीब सल्लल्लाहु अला मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम।
जिंदगी बेहतर बनाए जिंदगी, मुख्तसर सी जिंदगी है भाइयों, नेकियां कीजिए न गफलत कीजिए।